الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ومولانا محمد صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الدين عند الله الإسلام، صدق الله العظيم. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ نے قرآن پاک میں فرمایا ان الدین عند اللہ الاسلام، کہ صحیح جو کامیابی ہے اللہ نے وہ دین اسلام میں رکھی، کیونکہ اللہ کے نزدیک دین جو ہے وہ صرف دین اسلام ہے. اس کے علاوہ جو کسی گمراہی کے راستے پر چلتا ہے تو اس کا ضرور بہ ضرور وہ ایک نہ ایک دن انجام دیکھ لے گا. لیکن سوال یہ پیدا ہوتا ہے کہ اسلام ہے کیا چیز؟ اللہ نے فرمایا ان الدین عند اللہ الاسلام، کہ اللہ کے نزدیک جو دین ہے، کسی کی بھی سوچ کا طریقہ، اس کا مذہب، اس کی آئیڈیالوجی، اس کی تھیولوجی، وہ دراصل صرف اور صرف اللہ کے نزدیک اسلام ہے. تو آج کی حدیث میں ہم یہی پڑھیں گے کہ اسلام ہے کیا چیز اور اس کے پلرز کے بارے میں، واٹ میکس اسلام سٹینڈنگ. تو یہ حدیث حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے، فرماتے ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم بنی الاسلام علی خمسن، شہادۃ اللہ الہ الا اللہ وان محمدا عبدہ ورسولہ واقام الصلاۃ وایتاء الزکاۃ والحج وصوم رمضان. متفق علیہ. یہ حدیث صحیح بخاری اور مسلم دونوں میں موجود ہے، اسی لیے متفق علیہ حدیث ہے. اس میں فرمایا گیا کہ بنی الاسلام علی خمسن، کہ اسلام کی جو بنیاد ہے، اس کی جو بیس ہے، اسٹینڈز آن فائیو تھنگس، پانچ چیزوں پہ اس کی بنیاد کھڑی ہے. نمبر ون، پہلی چیز کیا؟ شہادت لا الہ الا اللہ وان محمد عبد و رسول، کہ تم گواہی دو کہ میں اللہ ایک ہے اور لا الہ الا اللہ، کوئی اس کے سوا معبود نہیں، وان محمد عبد و رسول، اور یہ کہ موشورلی نبی علیہ الصلاۃ والسلام محمد اس کے بندے اور رسول ہیں. نمبر ٹو از و اقام الصلاۃ، دوسری چیز نماز کو قائم کرنا. تیسری چیز، جو تھرڈ تھنگ دیٹ اسٹینڈز اسلام آن اٹس پلیسز، ایتاء زکوٰۃ، زکوٰۃ دینا. اور والحج، نمبر فور حج، اور وصوم رمضان، اور پھر رمضان کے روزے رکھنا. تو عام طور پہ تمام جو مسلمان ہیں وہ اس سے واقف ہی ہوتے ہیں کہ یہ پانچ وہ پلرز آف اسلام ہیں جن کے بارے میں اس حدیث میں ذکر آیا. سب سے پہلی چیز تو ظاہر ہے، جیسے فرمایا، گواہی دو، شہادت ضروری ہے ایک مسلمان ہونے کے لیے. سب سے پہلے تو لا الہ الا اللہ محمد رسول اللہ، یہ کسی بھی مسلمان کے ہونے یا نہ ہونے کی گواہی ہے، اور اسے زبان سے بھی ادا کرنا بار بار بہتر رہتا ہے اور افضل بھی ہے اور ریکمینڈڈ بھی ہے. تو اسی لیے، کیونکہ اللہ پاک نے جو قرآن مجید میں جب فرمایا وما خلقت الجن والانس الا ليعبدون، کہ میں نے تو جنوں انسانوں ان سب کو صرف پیدا ہی اس لیے کیا کہ میری عبادت کریں، تو اللہ کی عبادت کا سب سے جو بڑا تقاضا ہے وہ ہے یہ کہ وہ اس کو ایک مانا جائے اور محمد رسول اللہ صلی اللہ علیہ وسلم کو اس کا نبی مانا جائے. پھر دوسری چیز فرمائے اقام الصلاۃ، اس کے بارے میں سمجھنے کے لیے اس کو ایسے سمجھیں سب سے پہلے تو، کہ اگر اسلام کی مثال کسی خیمے، کسی ٹینٹ کی، کسی عمارت کی طرح سے لی جائے، تو کوئی بھی دنیا میں جو سٹرکچر ہے اس عمارت کا، اس بلڈنگ کا، اس ٹینٹ کا، اگر ہم دیکھتے ہیں تو اس کے نیچے ضرور کوئی نہ کوئی بیس ہوتی ہے، کوئی پلرز ہوتے ہیں. تو یہ پانچ وہ پلرز ہیں جن کے بارے میں اس حدیث میں بیان کیا گیا. شیخ الحدیث حضرت مولانا زکریا رحمہ اللہ فرماتے ہیں کہ اس میں، حدیث میں، اسلام کی مثال اس خیمے کی طرح دی گئی ہے، یعنی बिल्कुल उसके सेंटर में पिलर होता है और उसकी जो चार तरफ उसको जो बड़े बड़े मेखें जिसको कहते हैं आयरन नेल्स होते हैं बड़े बड़े, जिनको गाड़ के या उनको हेट ज़मीन में प्लेस करके जिससे टेंट को बांधा जाता है, तो उसके साइड में वो रस्सी से टेंट बांधा होता है और सेंटर में उसकी एक बेस होती है। इसी तरह इस हदीस के अंदर जो सबसे पहले फरमाया था शहादत व ला इलाहा इल्लल्लाह व अन्ना मुहम्मदन अब्दुहु व रसूलु, ये वो बेस है जो सेंटर में शहादतैन की बेस है जो इस टेंट की मौजूद है। ये इस्लाम का वो टेंट है, इसके बिल्कुल सेंटर में जो बेस है वो ये शहादत व ला इलाहा इल्लल्लाह व अन्ना मुहम्मदन अब्दुहु व रसूलु है। और फिर इसकी चारों तरफ जो उस बड़े बड़े मेखों से या आयरन नेल से जो स्टैंड की को रस्सियों के थ्रू बांधा गया है, वो टू हैव अप एंड स्टैंडिंग, वो उसके पिलर्स जो हैं वो ये नमाज और फिर हज, ज़कात, हज और रोज़ा, ये चार चीज़ें इस हदीस में बयान की गई हैं। और जाहिर है अगर ये जो इसकी बेसेस होंगी, जो इसके स्क्रूज होंगे या इसकी मेखें होंगी, अगर वो स्ट्रांग नहीं होंगी तो वो ओवरऑल पूरा खेमा या पूरा टेंट ही स्ट्रांग नहीं होगा, वो वीक हो जाएगा। तो इसके लिए इन चारों चीज़ों पर, यानी ये एक तो सेंटर बेस है वो नहीं है तो वो टेंट एग्जिस्ट ही नहीं कर सकता। अगर उसके सेंटर में वो बेस नहीं है तो उसका कहीं से कोई सेंटर पॉइंट ही नहीं होगा, तो वो उसकी एग्जिस्टेंस इम्पॉसिबल हो जाएगी। लेकिन इन चारों में से कोई भी अगर मेख भी जो आयरन नेल है जिससे वो बांधा गया है टेंट, अगर वो भी वीक होगा तो जाहिर है उस टेंट की जो क्वालिटी ऑफ उसकी बेनिफिट लेने का होगा वो उस लेवल पे अचीव नहीं हो सकेगा। अब हम देखते हैं फिर, जाहिर है सबसे पहले तो बेस हो गई तो उससे पता चला वो तो ये शहादतैन यानी कि ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, ये तो हर मुसलमान के लिए ज़रूरी हो गया इस्लाम में दाखिल होने के लिए। बगैर फरमाया बुनी अल इस्लाम वाला खमसिन, यानी कि इस्लाम की जो बुनियाद है वो पांच चीज़ों पे है। सिर्फ इस एक काम को कर लेने से इस्लाम कंप्लीट नहीं होगा। अगर वो सेंटर की बेस खड़ी भी रहेगी लेकिन साइड पे उसके अरकान जो है, उसकी जो मेखें हैं वो ही एग्जिस्ट नहीं करेंगी, तो सिर्फ एक सेंटर में पोल खड़ा हुआ तो हो सकता है। और डेफिनेटली जैसे कि हदीस पाक में आता है, मन काल ला इलाहा इल्लल्लाह दखल अल जन्ना, जिसने ला इलाहा इल्लल्लाह कहा वो डेफिनेटली एक ना एक दिन ज़रूर जन्नत में चला जाएगा इंशाल्लाह। अपने गुनाहों की सज़ा अगर उसके होंगे तो भुगतने के बाद, लेकिन अगर वो फ़राइज़ नहीं होंगी, वो मेखें नहीं होंगी, वो उसके तनाबें जिसको उर्दू में कहा जाता है वो नहीं होंगी, तो वो टेंट खड़ा नहीं हो सकता अपने स्ट्रक्चर के ऊपर। इसीलिए आगे कहा कि नमाज, इकाम सलात, नमाज को कहा गया। अब नमाज के बारे में सबसे पहले तो देखें तो कुरान पाक में अल्लाह ने फरमाया इन सलात तनहा अनिल फहशाई वल मुनकर, जब इंसान नमाज पढ़ेगा तो वो फहाशी से, मुनकर से, बुरे कामों से ऑटोमेटिकली बचेगा। और कैसे बचेगा वो ऑब्वियसली समझ आता है कि जो मोस्ट किसी भी नेशन को, कॉम को, किसी कंट्री को, लोगों को, कहीं छोटे से छोटे लेवल पे हों, अपने घर से लेकर शुरू करें और बड़े से बड़े लेवल पर मोहल्ले तक और फिर एरिया तक और फिर शहर सिटीज़ हों, फिर प्रोविंसेस हों, स्टेट्स हों, कंट्रीज़ हों या कोई कॉम हो, नेशन हो, कुछ भी हो, उसको कायम रखने के लिए ट्रेनिंग की ज़रूरत होती है। ज़ाहिर है एक बिल्कुल ऑर्गेनाइज्ड लोगों की ज़रूरत होती है। अगर ऑर्गेनाइजेशन नहीं होगी, ऑर्गेनाइजेशनल स्ट्रक्चर नहीं होगा, तो हम यही बिज़नेस लॉ के में से स्कूलों में भी पढ़ते हैं और स्कूल्स में, यूनिवर्सिटीज़ में ये पढ़ाया जाता है कि वो पूरी की पूरी जो उसका आइडियोलॉजी होगी वो खड़ी नहीं हो सकती। और वो कैसे होगा तो ये बज़ाहिर समझ भी आता है, जैसे कि अल्लाह पाक ने एक जगह कुरान पाक में ही फरमाया इन्ना सलाता कानत अल मुमिनीन किताबम मौकूता, कि ये मोमिनीन पर अपने जो फ़र्ज़ नमाजों के हवाले से बात चल रही है कि वो उनके मुतय्यन वक्त पे फ़र्ज़ होती है। तो अगर कोई बंदा पहले ही नमाज़ पढ़ ले उसका भी फ़ायदा नहीं है, कोई बंदा पहले ही अभी किसी काम की ज़रूरत ही नहीं है, एक जगह पे खुदाई करने की ज़रूरत ही नहीं है और वो बंदा रोड खोदना शुरू कर दे वहाँ पे, तो जाहिर है वो तो सिर्फ नुकसान पहुंचा रहा होगा, फ़ायदा तो उसको उस जगह पे कोई नहीं होगा। हाँ, जब उसको रोड खोद के वहाँ पे कुछ किसी काम के लिए ज़रूरत हो उस जगह को खोदने की और वो फिर खोदेगा तो डेफिनेटली उसका फ़ायदा भी होगा। ادروائز اٹس جسٹ یوز لیس. تو اسی لیے کہا گیا کہ کانت المؤمنین کتابا موقوتا, کہ بالکل وقت پہ, متعین وقت پہ وہ نماز اس کے اوپر فرض ہوتی ہے. تو اس سے کیا ہوتا ہے کہ انسان کے اندر پنکچوئلٹی, جو ٹائم کی, وقت کی پابندی جسے کہا جاتا ہے, جو آج کل خاص طور سے مسلمانوں میں یہ دیکھا گیا ہے کہ بہت زیادہ اس کے اندر لیک کیا جاتا ہے, لیکن بہرحال اگر اس کی پابندی آنی ہے تو وہ نماز سے ایک نہ ایک دن ضرور آئے گی انشاءاللہ تعالی. دوسری چیز آرگنائزیشنل سٹرکچر کے لیے جو ضروری ہوتا ہے وہ یونٹی ہوتا ہے, کہ نماز با جماعت ادا کی جائے, جا کے مسجد میں اور سب ایک لائن میں, ایک صف میں جب کھڑے ہوتے ہیں, اس سے جو یونٹی کا ایک پہلو سامنے آتا ہے وہ ایک نیشن کے, قوم کے لیے بہت زیادہ ضروری ہے. تو ظاہر ہے نماز کے تو بے تحاشا بینیفٹس ہی بینیفٹس ہیں, ان کے اوپر جتنی بات کی جائے وہ کم ہے. دوسرا جو پلر, جو میخ, جو تنابیں میں سے جس کو کہا گیا یہاں پہ, وہ کیا تھا, ایتائے زکوٰۃ, کہ زکوٰۃ ادا کرو. تو اس کے بارے میں بھی سب سے پہلے تو ہم یہ دیکھیں, اللہ پاک نے قرآن مجید میں خود فرما دیا, ون من جا بالحسنتی فلو عشر امثالہا, کہ جو ایک نیکی کرے گا اس کے بدلے اس کو دس ملے گی. تو اس سے سب سے پہلے تو اس چیز کی ترغیب دی گئی کہ اللہ کی راستے میں خرچ کرنے کی ترغیب دی گئی, اور وہ خرچ کرنے سے کیا ہوگا, زکوٰۃ لفظ نکلا ہے, زکا یزکی تزکیۃن, کہ تزکیہ کرنا کہتے ہیں پاک کرنا کا. اللہ نے حدیث پاک میں آتا ہے زکوٰۃ کے ذریعے اپنے مال کو پاک کر لیا کرو. تو پاک کرنے کے لیے ہی اس سے ہوگا کیا, اللہ پاک نے اس کا اجر جیسے بتایا, ایک نیکی کی جائے گی تو اس کے بدلے دس ملے گی, بلکہ یہاں تک ہی نہیں, سورہ بقرہ میں آیت نمبر 261 میں اللہ سبحانہ و تعالیٰ فرماتے ہیں, مثل الذین ينفقون اموالهم فی سبیل اللہ کمثل حبہ, کہ ان لوگوں کی مثال جو اللہ کے راستے میں اپنے مال کو خرچ کرتے ہیں, ایک حبہ کہتے ہیں اناج کو, اناج کے مثل ان کو اگزامپل دیا گیا, اور امت سب اس انابل کے, اس کے اندر اس اناج, اس جو ویٹ ہے اس کے اندر, اس کی پودے میں, اس کی جو پلانٹ ہے وہ ایک اس کی مثال اس ایمان والے کی ہو گئی جس نے اپنے اللہ کے راستے میں مال کو خرچ کیا, اور اس کے اندر اس ہر فلاور کے اندر پھر سات ایئرز لگائے, یعنی کہ سنبلا, اس ہر ایک ایک حبہ کے اندر سات, پھر آگے فردر آن وہ ہوں, اور سات ہی نہیں, سات سو کی دینا, سبات میاتا حبتن, ان اللہ زینا ينفقون اموالهم, یہ وہ لوگ جو اللہ کے راستے میں خرچ کرتے ہیں, ان کی کیا مثال ہوگی کہ وہ ایک روپے خرچ کریں گے تو ان کو اس کے بدلے سات سو کا ملے گا, اور یہاں تک ہی نہیں, واللہ یضاعف, کہ اس سے بھی زیادہ بڑھ کر ملے گا انشاءاللہ تعالی. تو اس کی اللہ سبحانہ و تعالی نے ترغیب دی ظاہر ہے, اور یہی سمجھ بھی آتا ہے کہ اگر اس سے جو اسلام کا جو مانیٹری سسٹم ہوگا, آج کل کے بڑے بڑے کانسٹیٹیوشن ہیں, بڑی بڑی ڈیموکریسیز ہیں, وہ آج تک اس فیصلے پہ نہیں پہنچ سکیں کہ یہ ٹیکسز ہونے چاہئیں, کبھی ٹیکسز بڑھتے ہیں, کبھی ٹیکسز کم ہوتے ہیں, کبھی ٹیکس ایجنسیز اسٹرکٹ ہوتی ہیں, کبھی لوگ ٹیکس پیئرز ہوتے ہیں, کبھی لوگ ٹیکس پیئرز نہیں ہوتے, ایٹسیٹرا ایٹسیٹرا. کوئی بھی ایک نارمل بزنس مین اس چیز کو بہت اچھی طرح سمجھ سکتا ہے, لیکن دا تھنگ از کہ اسلام نے خود آٹومیٹکلی کیا فرق کہا کہ اس کو پاک اپنے مال کو کرنے کا ذریعہ ہی اس کو بتا دیا. اس سے ہوگا کیا کہ جو رچ اور پور کے درمیان, امیر اور غریب کے درمیان جو گیپ ہے, جس کو آج کل تو بہت زیادہ ویسٹرن کنٹریز کے اندر بھی بہت اس پہ شور ہے کہ یہ بہت زیادہ بڑھتا جا رہا ہے دن بدن, لیکن اسلام نے اسے ایک بیلنس کرنے کا جو طریقہ زکوٰۃ کے لیے بتایا وہ ون آف اے کائنڈ ہے, اور اسی کانسیپٹ کو اگر ماڈرن ڈیموکریسیز کے اندر بھی ایپلیکیبل کیا جائے تو یقیناً ڈیفینیٹلی ان کے بہت سارے مسائل اس سے حل ہو جائیں گے. لیکن آف کورس جو, کیونکہ ہمارے ہاں یہ بیسک سسٹم ہی ایگزسٹ نہیں کرتا, تو جس کی وجہ سے پھر فردر ٹیکسز کا سسٹم آتا ہے معاشرے میں, لیکن وہ کبھی بھی مسئلہ حل نہیں ہو سکتا, کاز جتنی بڑی ماڈرن سے ماڈرن طریق ڈیموکریسی ہو, یورپ ہو یا ایون یونائٹڈ اسٹیٹس آف امریکہ ہو, وہ آج بھی اسی بات پہ بحث کر رہے ہوں گے ان کی کانگریس کے اندر بھی, کہ ٹیکسز بڑھنے چاہیے, کم ہونے چاہیے, کس چیز پہ ٹیکس ہونا چاہیے, کس چیز پہ ٹیکس نہیں ہونا چاہیے. بہرحال لوگ الٹیمیٹلی آج بھی خوش نہیں ہوں گے, وہاں کی کامن جو پبلک ہوگی, کیونکہ ٹیکسز کا کوئی نہ کوئی مسئلہ چلتا رہے گا. تو اسلام نے ہمیں زکوٰۃ کے فارم میں وہ اتنا اچھا بہترین طریقہ بتا دیا. اور فورتھ پلر آف اسلام کیا بتایا, وصوم رمضان, کہ رمضان کے روزے رکھو, اور جیسے کہ اللہ پاک نے قرآن مجید میں فرمایا, کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون, کہ روزے رکھو تاکہ تم تقوی والا تقوی اختیار کرو, کیونکہ اللہ پاک نے فرمایا, وما خلقت الجن والانس الا ليعبدون, मैंने तो इन तुम्हें पैदा ही अपनी इबादत के लिए किया है, और इबादत के लिए तो तकवा आना ज़रूरी है। तो तकवा किससे आएगा, अल्लाह ने बताया, वो रोज़े से आएगा, रोज़ा रखने से। और ऑब्वियसली अगर हम इस पे लॉजिक लगाएं तो डेफिनेटली ये भी समझ में आने वाली बात है, रोज़ा एक ऐसी चीज़ है जिसके अंदर इंसान खाने पीने और जमा से, यानी कि ईटिंग ड्रिंकिंग एंड सेक्स, जो तीन बेसिक ज़रूरियात होती हैं हर इंसान की ज़िंदगी में, उनकी उनसे फोबिट कर दिया उनसे, कि ये सुबह से लेकर रात तक ये तीन कामों से यू आर फोबिडन, यू कैन डू दैट। तो इससे जो इंसान की जो नफ्स है, जो ख्वाहिश है, जो इंसान की भूख है, प्यास है, ये वो चीज़ें हैं जो इंसान को गुनाह की तरफ लेके जाती हैं। और अगर इन तीन चीज़ों को किसी भी इंसान की लाइफ से डिस्कनेक्ट कर दिया जाए तो वो गुनाह से ऑटोमेटिकली पाक हो जाएगा। और लॉजिकली स्पीकिंग भी ये समझ आता है, जो बड़े से बड़े असल जो अगर देखा जाता है स्टेबल्स के अंदर, और जो एनिमल्स होते हैं ख़ास तौर से हॉर्स रेसिंग के अंदर ये देखा जाता है, घोड़े को ट्रेन करने का तरीका ये होता है, जो उसका ओनर होता है, जो उसका स्टेबल बॉय होता है, वो उसको खाना कम देता है और उसके ऊपर वेट डालता है, उसके ऊपर बोझ डालता है। इससे वक्त स्लोली 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 स्टेडली क्या देखने में आता है, वो हॉर्स जो होता है, घोड़ा जो होता है, वो अपने मालिक का वफादार बनता जाता है, टुवर्ड्स फेथफुलनेस चलता जाता है। और यहाँ पे भी यही देखा जाता है कि रोज़े में इंसान क्योंकि भूखा होता है, जैसे उसको खाना कम दिया जाता है, तो यहाँ भी पूरा दिन खाएगा पिएगा नहीं, भूखा रहेगा, पेट खाली होगा, और फिर पूरा दिन की इबादत, और फिर एक्स्ट्रा तरावी रात की पूरी इबादत, और इनमें मशगूल रहेगा काम के साथ साथ, तो ऑटोमेटिकली उस पर वेट जो बोझ होगा वो बढ़ेगा, तो इससे वो ट्रेन होगा, उसको हार्ड टफ रहने की आदत होगी, और ज़ाहिर है ये डेफिनेटली ओवरऑल पूरी उम्मा के लिए भी बेनिफिशियल होगा। लास्ट बट नॉट लीस्ट वल हज, पांचवी चीज़ हज फरमाई। तो हमने क्या देखा, वो तिम्मुल हज वल उमरा था लिल्ला, अल्टीमेटली स्टार्ट हो जाता ला इलाहा इल्लल्लाह पहली चीज़ की गवाही देने पे, और ख़त्म हज पे। हज असल में क्या है, हज तो अल्लाह ने क्या फरमाया, हज करो अल्लाह के लिए बस। हज में फिर अपनी बंदा सोच छोड़ दे। और देखने की बात भी यही है कि जो पहले फर्स्ट टू पिलर्स हैं, यानी कि नमाज, सलात फरमाया और ज़कात जो फरमाया, तो सलात का, नमाज का ताल्लुक सिर्फ़ इंसान की बदनी यानी कि फ़िज़िकल इबादत से है, और ज़कात, ज़कात का ताल्लुक फ़िज़िकल बिल्कुल भी नहीं है, उसके अमवाल से है। दो तरह की इंसान की कुर्बानी है, एक फ़िज़िकल कुर्बानी और एक उसके माल की कुर्बानी। तो पहली कुर्बानी सिर्फ़ फ़िज़िकल नमाज की सूरत में बताई, दूसरी सिर्फ़ ज़कात यानी कि माल की सूरत में, और फिर थर्ड ट्रेनिंग की सूरत में रोज़े को लाए, और हज करने के लिए इनको प्री रेक्विजिट सॉर्ट ऑफ बना दिया गया। यानी कि हज हर बंदे पे तो लाजिम नहीं है, सिर्फ उस पे जो इस्तेदात रखता हो, उसके पास माल भी हो, उसके पास सारे वसाइल भी हों, और एट्सेट्रा एट्सेट्रा, तो तब जाके उसके ऊपर फ़र्ज़ होता है। नमाज तो ऐसे ही फ़र्ज़ होगा, ज़कात जैसे ही माल उसकी साहिब निसाब बनेगा उस पर ज़कात फ़र्ज़ हो जाएगी, रोज़ा उसके ऊपर अनलेस एंड अनलेस कोई बहुत ही कोई गरीब हो बूढ़ा हो, लेकिन उस पर फ़र्ज़ हो जाएगा। नमाज, रोज़ा, हज, ज़कात तीनों चीज़ें हैं, लेकिन हज एक ऐसी चीज़ है जो लास्ट, जो असल मकसद अल्लाह का सॉर्ट ऑफ पहुँचने का है, क्योंकि असल मकसद तो यही था ना, वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, असल मकसद तो अल्लाह तक पहुंचना था, और वो अल्लाह तक पहुंचने का तरीका, अल्लाह ने जो स्टेप बाय स्टेप एक लैडर हमें बताई, वो सलात, नमाज पढ़ो, ज़कात दो, रोज़े रखो, और फिर जब फाइनली इसकेपेबल हो जाओ, इस्तेआत रखो, और हर तरह मेंटली, मॉरली, फिज़िकली, हर लिहाज से, हर एतबार से काबिल हो जाओ, फिर हज के लिए निकल जाओ। हज का ताल्लुक फिर दोनों माल से भी, माल भी खर्च करना, और फिज़िकल एक्ट भी, जाहिर है वो भागेगा, मक्का पहुंचेगा, उमरा करेगा, या अगर डायरेक्ट हज के लिए भी जाते हैं, अरफात जाएगा, वहाँ से पूरा दिन वहाँ लगाएगा, फिर शाम को मगरिब की अज़ान से होने पहले वहाँ पे जाके क्या कहा, अब तुम नमाज भी कज़ा कर दो। यानी मगरिब की अज़ान का वक्त है, जो नमाज जो किसी सूरत माफ़ नहीं है, जंग में भी माफ़ नहीं है, उधर भी जो सलातुल खौफ के तरीके बताए गए हैं, लेकिन हज का एक वो वाहिद मकाम जहाँ पे क्या कहा गया कि अब नमाज कज़ा कर दो मगरिब की, और जाओ मुजल्फा भागो। अब क्यों, सिर्फ इसलिए ये स्टैंड करने के लिए कि इन सब का मकसद जो था असल में, वो तिम्मुल हज, ये सब नमाज, ज़कात, रोज़े का, वो हज में जाके बंदा फाइनली कंक्लूड करके उसको मिलता है, और वो किस सूरत में मिलता है, वो तिम्मुल हज वल उमरा था लिल्ला, लिल्ला सिर्फ अल्लाह के लिए। तो वो अल्लाह तक पहुँचने, जब पहुँच गए, अरफात में पहुँच गए, اب نماز، روزہ، یہ چیزیں بھی سیکنڈری ہو گئیں، سب سے پہلے اللہ کے حکم کو ماننا سامنے آ گیا. اور مغرب کی نماز قضا کی بندے نے، اور وہ مزلفہ پہنچا، بھاگا وہاں سے، پھر منا بھاگا، پھر رمی کی، اور قربانی کرتا ہے، حلق کرتا ہے، اور یہ سارے جو حج کے فضائل. تو اس کے لیے ظاہر ہے مال بھی خرچ ہوگا، اور انسان کے وسائل بھی خرچ ہوں گے، اور انسان کی ظاہر ہے انرجی بھی ختم خرچ ہوگی، اس کا ٹائم بھی خرچ ہوگا. تو یہ سب کچھ کرنے کے لیے یہ لیڈر ایک اسلام نے بتائی کہ سب سے پہلے نماز قائم کرو، زکوٰۃ دینا شروع کرو، رمضان آئے تو روزے رکھو، پھر جب ٹریننگ کمپلیٹ ہو جائے تو حج کے لیے نکل جاؤ. اسی لیے کہا گیا بنی الاسلام علی خمس، شہادت ان لا الہ الا اللہ وان محمد عبدہ ورسولہ واقام الصلاۃ وایتاء الزکاۃ والحج وصوم رمضان، متفق علیہ. اور اتنی مضبوط حدیث تھی کہ بخاری اور مسلم دونوں کے اندر یہ حدیث روایت بیان ہوئی. اور فردر آن اگر ہم اس کو کنکلوڈ کرنے کی طرف جائیں تو دیکھتے ہیں ایک واقعے کی طرف، کہ عن ابی ہریرۃ رضی اللہ عنہ ان اعرابیا جاء الی رسول اللہ صلی اللہ علیہ وسلم فقال، حضرت ابو ہریرہ رضی اللہ عنہ کی ایک روایت ہے مسلم شریف میں، کہ ایک اعرابی آیا نبی علیہ الصلوۃ والسلام کے پاس اور اس نے کہا، یا رسول اللہ دلنی علی عمل اذا عملته دخلت الجنہ، مجھے وہ عمل بتائیے کہ میں جنت میں داخل ہو جاؤں. تو نبی علیہ الصلوۃ والسلام نے فرمایا، قال تعبد اللہ لا تشرک بھی شیئا وتقیم الصلاۃ صلاۃ المکتوبہ وتؤدی الزکاۃ المفروضہ وتصوم رمضان، قال والذی نفسی بیدہ لا ازید علی ھذا شیئا ابدا ولا انقص منہ. کہ یہ دیہاتی آیا، اس نے نبی علیہ الصلوۃ والسلام کو کہا کہ، عرض کیا، یا رسول اللہ مجھے کوئی ایسا عمل بتائیں کہ میں جنت میں داخل ہو جاؤں. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ تم اللہ کی عبادت کرو، تعبد اللہ لا تشرک بھی شیئن، اس کے ساتھ کسی کو شریک نہ کرو، جو اسلام کا فرض پلر ہم نے پڑھا. وتقیم الصلاۃ، دوسرا کا صلاۃ المکتوبہ، دوسرا کام تم یہ کرو، تم فرض نمازیں بالکل پابندی سے ادا کرو اپنے وقت پر. وتؤدی الزکاۃ المفروضہ، اور اگر تمہارے پہ زکوٰۃ فرض ہو چکی ہے، صاحب نصاب ہو، تو تم اپنی زکوٰۃ دیتے رہو. وتصوم رمضان، اور تم رمضان کے روزے رکھو جب بھی رمضان کا مہینہ ہے. تو اس دیہاتی نے اس پہ ایک دم سے، وہ اس دیہاتی نے کہا، قالا والذی نفسی بیدی، اللہ قسم ہے اس ذات کی جس کے قبضے میں میری جان ہے، لا ازید علی ھذا شیئا ابدا ولا انقص منہ، کہ میں یعنی کہ اس نے اللہ کی قسم کھا کے کہا کہ میں اس سے نہ زیادہ کچھ کروں گا اور نہ اس سے کم کچھ کروں گا، یعنی میں صرف یہی نماز، روزہ، زکوٰۃ، یہ تین کام میں کرتا رہوں گا، اور میں نہ اس سے زیادہ کچھ کروں گا نہ اس سے کم کچھ کروں گا. فلما ولا، پھر جب یہ شخص چلا گیا، تو قال النبی صلی اللہ علیہ وسلم، پھر نبی علیہ الصلوۃ والسلام نے صحابہ سے فرمایا من سرہ وینظر الی رجل من اہل الجنہ، صحابہ کو فرمایا تم چاہتے ہو کہ کسی ایسے اہل جنت، الی رجل، کسی ایسے بندے کی طرف دیکھوں جو اہل جنت میں سے ہو، یعنی کہ جنت والا ہو. فلینظر الی ھذا، تو تم اس بندے کو دیکھو جو یہ دیہاتی جا رہا ہے. تو اس حدیث سے بھی یہ سمجھ میں آیا، پتہ چلا کہ اللہ کے نبی علیہ الصلوۃ والسلام نے ایک دیہاتی جو تھا اس زمانے میں، بیڈوئنز جو ہوتے تھے، وہ بہت زیادہ ظاہر ہے اسلام بھی ان کے لیے ایک بالکل عرب زمانہ، اس زمانے میں تو بالکل ایک نئی چیز تھی، ایک کلچر تھا جو کہ بالکل انسین ٹیریٹری تھی ان لوگوں کے لیے، اور یہ دیہاتی ظاہر ہے بالکل شہر کے اور ان واقف بھی نہیں ہوتے تھے. تو اس نے بس آ کے نبی علیہ الصلوۃ والسلام کا، مجھے صرف وہ بیسک کام بتائیں، یہ زیادہ لمبی چوڑی یہ مسئلے مسائل اور اس میں فتوی بازی میں چیزوں میں مجھے نہیں پڑھنا، مجھے صرف بیسک بتائیں کہ میں جنت میں چلا جاؤں، بس آسان ترین طریقہ. اس کا آسان ترین طریقہ نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا، نماز پڑھو، زکوٰۃ دو، اور رمضان کے روزے رکھو، بس. اور اس نے آگے سے کہا کہ میں اس سے زیادہ کچھ نہ کروں گا اور نہ اس سے کم. تو اس پر نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا صحابہ سے، کہ اگر تم چاہتے ہو کہ کسی اہل جنت میں سے کسی شخص کو دیکھو، تو تم اس جاتے ہوئے دیہاتی کو دیکھو. سبحان اللہ. اس سے یہ پتہ چلا کہ یہ جو پلرز آف اسلام ہیں، جیسے کسی بھی خیمے کو مضبوط رکھنے کے لیے میخوں کو سٹرانگ ہونا اور زمین میں صحیح اچھی طرح سے گاڑا ہوا، صحیح سٹیبل ہونا ضروری ہوتا ہے، بالکل اسی طرح ان پانچ ارکان اسلام جو ہیں، ان پہ بھی اسٹیڈ فاسٹ ہونا ایک مسلمان کے لیے اتنا ہی ضروری ہے. اور دراصل جو خلقت الجن والانس لیعبدون کا تقاضا ہے، اللہ تک یہ پہنچنے کا طریقہ، وہ انہی پلرز آف اسلام کے ذریعے ہی ملتا ہے. بس دعا کرتے ہیں کہ اللہ سبحانہ و تعالی مجھے آپ کو ہم سب کو ان پانچ پلرز کی صحیح طریقے سے پابندی سے صحیح اسٹیٹ فاسٹنس عطا کر فرمائے، اس پہ کھڑا ہونے کا، انہیں قائم کرنے کا ہمیں توفیق عطا فرمائے، اور ہمیں صحیح معنوں میں ان پانچوں کا پابندی کرنے والا بنائے۔ سبحانک اللہم اشہد ان لا الہ الا استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ۔